नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा तपाईंलाई स्वागत छ। म प्रवीण पोखरेल। आज 2078 साल माघ महिनाको 27 गते बिहिबार, माघ शुक्ल पक्ष नवमी तिथि, तदनुसार फेब्रुअरी 10 तारीक सन् 2022, नेपाल सम्वत 1142। स्थानीय तहको निर्वाचन मिति घोषणासँगै राजनैतिक दल चुनाव केन्द्रित छलफलमा जुटेका छन्। सरकारले आगामी 30 वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति घोषणा गरेपछि नयाँ दल दर्ता गर्न पाइने कि नपाइने भन्ने चासो बढ़ेका बेला निर्वाचन आयोगले भने दल दर्ता निरन्तर जारी रहने बताएको छ। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान गर्ने गोप्य स्थल बाहेकका मतदान स्थलको भिडियो दृश्य लिने योजना बनाएको छ। नुन भन्दा चर्को भाव ढुवानी भाव भएको छ। यो प्रसंग यिनै प्रसंगलाई आजका पत्र पत्रिकाले मुख्यत प्राथमिकता दिँदै छापेका छन्। एमसीसी नेपाली जनताका लागि हो, नेताका लागि होइन अमेरिकाले भनेको छ। यो प्रसंगले पनि आजको पत्र पत्रिकामा प्राथमिकता पाएको छ। कार्यक्रमको शुरूमा हामीले लिएका छौं नागरिक दैनिकले छापेको खबर, चुनावी तयारीमा जुड्दै दल शीर्षकको। वैशाख 30 गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने सरकारी निर्णयसँगै दलहरू आन्तरिक छलफलमा जुटेका हुन्। सर्वसाधारणले पनि चुनावी छलफल गर्न थालेका छन्। सामाजिक सञ्जालमा स्थानीय तहका सम्भावित उम्मेद्वारबारे चर्चा शुरू हुन थालेको छ। दल र मतदाताले स्थानीय तहमा हालका जनप्रतिनिधिको कामको पनि समीक्षा गर्न थालेका छन्। कार्यकाल सकिन थालेका स्थानीय तहका पदाधिकारीको समीक्षा गर्दै नयाँ र सम्भावित उम्मेद्वारको बहस र विश्लेषण गर्न थालिएको छ। केन्द्रमा सरकार चलाइरहेका दलहरू स्थानीय तहको निर्वाचनसम्म जाँदा गठबन्धनलाई अझ बलियो बनाउने भन्दै छलफलमा जुटेका छन्। दलहरूले टोल टोलमा सम्भावित उम्मेद्वारबारे टीम बनाएर छलफल चलाउन थालेका छन्। नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकाल भन्नुहुन्छ, सरकारले स्थानीय तहको चुनाव मिति घोषणा गरेको छ, निर्वाचनको वातावरण बनाउने जिम्मा दलहरूको हो, अब जनतालाई चुनाव आएको सन्देश दिनुपर्छ, त्यसैले दलहरू आन्तरिक छलफलमा जुटेका छन्। यसैबीच वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचन तयारीलाई लिएर गृहमन्त्री बालकृष्ण खाँड र अर्थमन्त्री जनार्दन शर्मा बीच हिजो छलफल भएको छ। यो प्रसंगले पनि प्राथमिकता पाएको छ। निर्वाचनका लागि आवश्यक जनशक्ति, सुरक्षा प्रबन्ध र बजेट व्यवस्थापनबारे उहाँहरूबीच छलफल भएको हो। सुरक्षा निकायले निर्वाचनका लागि थप जनशक्ति, सवारी साधन र अन्य तयारी अघि बढ़ाउन बजेट माग गरेपछि मन्त्री खाँड र शर्मा बीच छलफल भएको गृह मन्त्रालयले जनाएको छ। उहाँहरूबीच स्थानीय निर्वाचनमा जनशक्ति, सवारी साधन र अन्य तयारी व्यवस्थापन गर्न चाहिने बजेटबारे छलफल भएको हो। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणीन्द्र पोखरेलले भन्नुभयो, गृहमन्त्री खाँडले निर्वाचन तयारीलाई तीव्र गतिमा अघि बढ़ाउन आवश्यक बजेटको व्यवस्था मिलाउन प्रस्ताव गर्नुभएको थियो। जवाफमा अर्थमन्त्री शर्माले निर्वाचनमा बजेट अभाव हुन नदिने बताउनुभयो। नागरिक दैनिकले छापेको छ। सरकारले आगामी 30 वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति घोषणा गरेपछि नयाँ दल दर्ता गर्न पाइने कि नपाइने भन्ने चासो बढ़ेका बेला निर्वाचन आयोगले भने दल दर्ता निरन्तर जारी रहने बताएको छ। यो खबर राजधानी दैनिकमा छ। राजनैतिक दलको दर्ता कायम राख्दै उनीहरूलाई दलको मान्यता दिने सरकारी निकाय निर्वाचन आयोगमा हाल 105 दल दर्ता छन्। आयोगमा दर्ता भएका र आयोगले तोकेको मापदण्ड पूरा गरेका दलहरूले मात्रै निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ। आयोगले स्थानीय तहको निर्वाचन को मिति घोषणा भइसकेको अवस्थामा समेत दल दर्ता जारी रहने बताएको हो। आयोगका अनुसार स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशित हुनु अघिसम्म नयाँ दल दर्ताका लागि निवेदन दिने दलहरूले निर्वाचनमा भाग लिन पाउने भनेको हो। आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले दल दर्ता एक दिन पनि नरोकिने जानकारी दिनुभयो। दल दर्ता एक दिन पनि रोकिँदैन, तर निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना जारी भएपछि नयाँ दर्ता हुने दलले भने तत्कालै हुने निर्वाचनमा भाग लिन पाउँदैनन्। सूचना प्रकाशित हुनु अघिसम्म दर्ता कायम भएका दलहरूले भने निर्वाचन प्रयोजनका लागि प्रकाशित सूचना अनुसार पुनः दर्ता भएर निर्वाचनमा सहभागी हुन पाउँछन्। आयोगका प्रमुख आयुक्त थपलियाले भन्नुभयो। राजधानी दैनिकले छापेको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको दल नेपाल कम्युनिष्ट पार्टीले भने स्थानीय तह निर्वाचनमा सहभागी हुने नहुने विषयमा केन्द्रीय समिति बैठकबाट निर्णय लिने भएको खबर पनि राजधानी दैनिकले यो सँगै छापेको छ। यता 2074 सम्पन्न प्रतिनिधि सभाको अघिल्लो निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर निर्वाचनमा उठेका पूर्व मन्त्री हृदेश त्रिपाठी र राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले नयाँ दल दर्ताको तयारी गरेका छन् भन्दै राजधानी दैनिकले खबर बनाएको छ। निर्वाचनकै प्रसंगमा गोर्खापत्रले सबै मतदान केन्द्रको भिडियो निगरानी गरिने शीर्षकको समाचारलाई मुख्य समाचारका रूपमा छापेको छ। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान गर्ने गोप्य स्थल बाहेकका मतदान स्थलको भिडियो दृश्य लिने योजना बनाएको छ। स्थानीय निर्वाचन घोषणा भएपछिको तयारीबारे कुराकानी गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मतदान स्थलमा मतदानको दिन र मतगणना हुँदासम्म दिनभरि के कस्ता घटना भए त्यसको दृश्याङ्कन सीसीटीभी क्यामेरा ड्रोन र अन्य प्रविधि प्रयोग गरी गर्ने व्यवस्थामा आयोग जुटेको जानकारी दिनुभएको छ। गोर्खापत्रले छापेको छ। अमेरिकाले एमसीसी संसदबाट पारित गर्नु नेपालका नेताहरूको दायित्व भएको बताएको छ। यो खबर अन्नपूर्ण पोस्टले छापेको छ। बुधबार भएको एक भर्चुअल कार्यक्रममा बोल्दै एमसीसी उपाध्यक्ष फातिमा सुमारले एमसीसी मार्फतको अनुदान नेपाली जनताका लागि भएको बताउनु भएको छ। उहाँले भन्नुभयो नेताले मागेको समयमा सम्झौता संसदबाट पारित गर्नुपर्छ। यो अनुदान जनताका लागि हो, नेताका लागि होइन। उहाँले नेपालले निकै मेहनतपछि यो अनुदान प्राप्त गरेको पनि बताउनु भएको छ। नेपाली जनताको हितका लागि अनुदान सदुपयोग होस् भन्ने अमेरिकाको चाहना रहेको उहाँको भनाई छ। फागुन 16 फेब्रुअरी 28 भित्र एमसीसी सम्झौता संसदबाट पारित गर्ने समयसीमा नेपालका नेताहरू आफैले तोकेको पनि उहाँले बताउनु भएको छ। एमसीसी नेपाली जनताका लागि हो, नेताका लागि होइन, अमेरिका, अन्नपूर्ण पोस्टले छापेको छ। नेपाल राष्ट्र बैंकले सखर, चीनी, चिगम, मिनरल वाटर, बियर, चुरोट, खैनी, रक्सी, कपड़ा, मेटल, ड्राई फ्रूट सहितका 47 प्रकारका वस्तु आयातमा कड़ाई गरेको छ। यो प्रसंगलाई आजका सबै पत्र पत्रिकाले खबर बनाएका छन्। केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै थप 47 समूहमा पर्ने वस्तुको आयातमा कड़ाई गरेको हो। विदेशबाट आयात गरिने 47 समूहका वस्तुहरू आयात गर्न चाहने आयातकर्तासँग अनिवार्य रूपमा मार्जिन रकम लिई विभिन्न शर्तहरू पालना हुने गरी मात्र प्रतितपत्र एलसी खोल्न ब्याङ्कहरूलाई केन्द्रीय ब्याङ्कले निर्देशन दिएको हो। ब्याङ्कहरूमा बुझाइने कुनै पनि मार्जिन रकममा ब्याज प्रदान गर्न नपाइने गरी पनि निर्देशन दिएको छ। बुधबार परिपत्र गर्दै कतिपय सामानका आयातकर्ताबाट 100% क्याश मार्जिन लिन ब्याङ्कहरूलाई निर्देशन दिएको छ। 47 थरीका हार्मोनिक कोड भएका वस्तुहरू अनिवार्य रूपमा मार्जिन लिन ब्याङ्कहरूलाई एकीकृत परिपत्र पठाइएको हो। यो मार्जिन भनेको आयातकर्ताले विदेशी मुद्रामा आयात गर्न लागेको रकम बराबरको स्वदेशी मुद्रा देशको ब्याङ्कमा जम्मा गर्नु हो। यसैबीच चालू आर्थिक वर्षको 6 महिनासम्म आइपुग्दा शोधनान्तर घाटा 2,41,23,00,00,000 रूपियाँ पुगेको छ। गत आर्थिक वर्ष यही अवधिमा 1,24,92,00,00,000 बचत रहेकोमा यो वर्ष 2,41,00,00,000 शोधनान्तर घाटा भएको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ। नेपालमा भित्र नै विदेशी मुद्रा भन्दा पनि बाहिरिने रकम बढेपछि शोधनान्तर घाटा हुने गर्छ। 6 महिनामा सरकारले बाह्य मुद्रा आर्जन गर्न नसकेको, वैदेशिक सहायता ल्याउन नसकेको, रेमिट्यान्स घटेको, आयात बढेको लगायतका कारणले शोधनान्तर घाटा भएको हो आजका पत्र पत्रिकाले छापेका छन्। लगानी बोर्डले नेपालमा यूरिया मल कारखाना खोल्न सक्ने प्राविधिक विषयको तुलनात्मक सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ। यो खबर गोर्खापत्रमा छ। 6 महिना लगाएर बोर्डले आफ्नो अध्ययन पूरा गरेको हो। यसअघि मन्त्री परिषदको निर्णयले नेपालमा मल कारखाना खोल्न आवश्यक प्रक्रिया शुरू गर्न बोर्डलाई निर्देशन दिएको थियो। सो अध्ययनलाई सार्वजनिक गर्ने निर्णय यही मंगलबार बसेको बोर्डको बैठकले पनि गरिसकेको छ। अध्ययनमा सहभागी बोर्डका सिनियर डिभिजनल इन्जिनियर सागरराज गौतमका अनुसार प्राकृतिक मिथेन ग्यासको प्रयोग र पानीको प्रयोग इलेक्ट्रोलाइसिस गरी दुई विधिबाट नेपालमा रासायनिक मल उत्पादनको प्रविधिको तुलनात्मक अध्ययन गरिएको छ। हाल अधिकांश मुलुकले ठूलो परिमाणमा प्राकृतिक ग्यासको प्रयोगबाट रासायनिक मल उत्पादन गर्दै आएका छन्। यो प्रविधि अन्तर्राष्ट्रिय बजारमा सहज रूपमा उपलब्ध हुँदै आएको छ भने पानी प्रयोगको प्रविधि परीक्षणका रूपमा हुँदै आएको र धनी मुलुकहरूले पनि यसलाई प्रयोगमा ल्याउन कोशिश गरिरहेको बताइएको छ। प्राकृतिक ग्यासको प्रयोगबाट यूरिया मल उत्पादन गर्दा उत्पादन लागत निकै सस्तो पर्ने अध्ययनबाट देखिएको छ। यद्यपि नेपालमा प्राकृतिक ग्यास उपलब्ध छैन, भारतबाट पाइपलाइन विस्तार गरी ग्यास ल्याएर मात्र सो प्रविधिको प्रयोग गरी यूरिया उत्पादन गर्न सकिने अध्ययनमा उल्लेख छ, गोर्खापत्रले छापेको छ। धेरै पटक ताकेता गर्दा पनि 42 करोड़ रूपियाँ भन्दा बढ़ी क्यासिनो रोयल्टी बकेउता नबुझाएको भन्दै सरकारले काठमाडौँको दरबार मार्ग स्थित याकायनेति होटलको 5 तारे दर्जा र क्यासिनो लाइसेन्स रद्द गरिदिएको छ। आजका पत्र पत्रिकाले खबर बनाएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले धेरै पटक ताकेता गर्दा पनि अटेर गरी याकायनेति होटलले क्यासिनो सञ्चालन बापत सरकारलाई बुझाउनुपर्ने 42,25,68,252 रूपियाँ भन्दा बढ़ी बकेउता राजस्व रोयल्टी नतिरेको भन्दै सो होटलको 5 तारे दर्जा र क्यासिनोको लाइसेन्स रद्द गर्ने निर्णय गरिदिनु भएको हो। मन्त्री आलेको सोही निर्णय तथा निर्देशन अनुसार बुधबार पर्यटन विभागले यस्तो निर्णय गरेको हो। मन्त्री स्तरीय निर्णयबाट याकायनेति होटलको 5 तारे स्तरको वर्गीकरण प्रमाणपत्र समेत रद्द गर्ने निर्णय भएको पर्यटन विभागले जनाएको छ। यसैगरी सो होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राख्ने र ब्याङ्क तथा वित्तीय संस्थामा रहेका सबै खाता तथा कारोबार समेत रोक्का राख्ने निर्णय भएको विभागले जनाएको हो। यसअघि पनि पर्यटन मन्त्री आलेले क्यासिनो सञ्चालन गरे बापत सरकारलाई तिर्न बाँकी रोयल्टी नबुझाउने, विभिन्न क्यासिनो सञ्चालकहरूको 3 पुस्ते विवरण सहितको सूचना निकालेर अन्तिम मौका दिन लगाउनु भएको थियो, सो मौकालाई समेत व्यवस्था गरी सरकारको नियम पालना नगरेको भन्दै कार्यवाही स्वरूप यस्तो निर्णय गरिएको विभागले जनाएको छ, राजधानी दैनिकले छापेको छ। रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ, ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
विज्ञापनपछि कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा छापिएका अन्य बाँकी प्रसंगहरू। काठमाडौँ तराई द्रुत मार्ग निर्धारित समयमा सम्पन्न गर्ने नेपाली सेनाले जनाएको छ। सेनाले बजेट अभाव हुन नहुने, दैवी विपत्ति आउन नहुने, कानूनी अडचन सिर्जना हुन नहुने, निर्माण व्यवसायले सहयोग गर्नुपर्ने र सहायक निर्माताले निर्माण अवधिमै काम सक्नुपर्ने पनि बताएको छ। नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले नेपाली सेनाका लागि अवसर र चुनौतीको रूपमा यो आयोजना रहेको बताउनुभयो। द्रुत मार्ग 2081 मक्सिर मसान्तसम्ममा निर्माण सम्पन्न हुनुपर्नेछ। आयोजनाको आवश्यकता अनुरूप सरकारले बजेट उपलब्ध गराएमा, कोविड जस्ता अप्रत्याशित प्रकोप झेल्नु नपरेमा, मुद्दा मामिला जस्ता कानूनी अडचन नरहेमा, ठेकदार नभागेमा वा ठेकदारले बढ़ी समय माग नगरेमा द्रुत मार्ग तोकिएकै समयमा पूरा हुने पनि प्रवक्ता सिलवालले बताउनु भएको छ। द्रुत मार्गको निर्माण तोकिएकै समयमा पूरा हुन्छ, नेपाल समाचार पत्रले मुख्य खबर बनाएको छ। जसपा र लोसपा विभाजनको संघारमा, यो खबर राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। मधेसवादी दल पुनः विभाजन उन्मुख देखिएका छन्। विभिन्न 6 पार्टी मिलेर राष्ट्रिय जनता पार्टीको घोषणा भएको थियो। राजपा र संघीय समाजवादी पार्टीबीच एकीकरण भएर जनता समाजवादी पार्टी जसपाको गठन भएको थियो, तर 1 वर्ष नपुग्दै जसपा विभाजन भयो। जसपा विभाजन भएर गठन भएको लोकतान्त्रिक समाजवादी लोसपा र जसपा फेरि फुटको संघारमा पुगेका छन्। अहिलेको जसपा र लोसपामा विवाद चर्कँदै गर्दा यी दुवै औपचारिक रूपमै विभाजन हुँदैछन्। जसपामा संघीय परिषदका अध्यक्ष डाक्टर बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव बीचमा विवाद चर्कँदै गएको छ। वरिष्ठ नेता अशोक राई मौन बसेका छन्। यद्यपि राईले समेत डाक्टर भट्टराईलाई नै समर्थन गर्ने बताइएको छ। अध्यक्ष यादवको कार्यशैलीप्रति असहमति जनाउँदै भट्टराईले पार्टी विधान अनुसार चल्नुपर्ने बताउँदै आएका हुन्। विभिन्न निर्णयहरूमा असहमति जनाउँदै भट्टराईले अध्यक्ष यादवबाट असन्तुष्ट नेताहरूको सहयोगमा पार्टी विभाजन गर्ने अवस्थासम्म पुगेका छन्। जसपा र लोसपा विभाजनको संघारमा राजधानीले छापेको छ। अब पत्र पत्रिकाले छापेका सम्पादकीयहरू हेरौं। फरक फरक प्रसंगलाई सम्पादकीयमा उल्लेख गरेका छन्। जेलिँदै एमसीसी र स्थानीय निर्वाचन, राजधानी दैनिकको सम्पादकीयको शीर्षक हो यो। बाघ संरक्षणमा उत्साह, कान्तिपुरले सम्पादकीयमा उल्लेख गरेको छ। अधिनयको बन्दी नबनोस् संसद शीर्षकमा नागरिकले सम्पादकीय छापेको छ। प्रमुख दलहरूले संसदलाई निरन्तर अनिर्णयको बन्दी बनाएका छन्। आफूमा निर्णय क्षमताको अभाव रहेपछि दलहरूले पटक पटक संसद चल्न दिइरहेका छैनन्। कहिले प्रमुख प्रतिपक्षले र कहिले सत्तारूढ़ दलकै अकर्मण्यताका कारण संसदको यो हविगत भएको हो। सार्वभौम नागरिकको प्रतिनिधिमूलक सर्वोच्च संस्था संसदको यो अवस्था आफैमा चिन्ताको विषय हो। अन्यत्र कतैबाट टुंगो लाग्न नसकेका विषयलाई समेत संसदले निष्कर्ष दिने हो। सरकारले गर्ने काममा निरन्तर जवाफदेहिता खोजी गर्ने मात्र होइन, यसले देशलाई मार्गदर्शन गर्ने हो। आफ्ना जनप्रतिनिधिले यो संस्थामा रहेर कुनै पनि विषयलाई गम्भीरताका साथ उठाएका छन् छैनन् भनी हेर्ने ऐना पनि हो संसद। तर संसदले आफ्नो काम गर्न नपाएपछि आम नागरिकको यसबाट निकास खोज्ने अपेक्षामा तुषारापात भएको छ, नागरिकले सम्पादकीयमा उल्लेख गरेको छ। धानको समाधान शीर्षक दिँदै अन्नपूर्ण पोस्टले सम्पादकीय उल्लेख गरेको छ। नेपाललाई कृषि प्रधान देश भन्दा उदेक लाग्दो लाग्न थालेको छ। हुन पनि वर्षे नै मुलुकमा क्विन्टलका क्विन्टल चामल आयात हुन्छ, तरकारी र फलफूल आयात हुन्छ, तर सत्य के हो भने अझै पनि मुलुकको कुल ग्रास्त उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि क्षेत्रकै छ। त्यसैले भन्ने गरिन्छ कि अर्थतन्त्रमा सुधार आउँछ कि आउन्न भन्ने कुरा आकाशमा भर पर्छ। पानी पर्यो र धान सप्रियो भने अर्थतन्त्र मजबूत हुन्छ, नत्र कमजोर। बहुसंख्यक नेपाली आज पनि कृषिमा निर्भर छन्। व्यवसायिक कृषि कागजमा भाषण र योजनाका ठेलीमा छन्। खासमा नेपाली निर्वाहमुखी कृषिमा छन्। तै निर्वाह चलाउन पनि किसानलाई धौधौ छ। कारण के हो भने उत्पादनको उचित मूल्य किसानले कहिल्यै पाउँदैनन्। त्यसो भनेर उपभोक्ताले कम मूल्यमा खाद्य सामग्री पाएका पनि छैनन्। हुन्छ के भने किसान उत्पादन गर्छन्, बिचौलिया नाफा कमाउँछन्। यस्तो विशृंखलता धानमा छर्लङ्ग देखिन्छ। जब धान थन्क्याउने मौसम आउँछ, बिचौलियाले धमाधम किसानसँग धान किन्छन्। किसानसँग सस्तोमा किनेको धान केही महिनामै बिचौलियाले सरकारलाई बेच्छन्। किसानले बेच्ने बेलामा सरकारले नकिन्ने तर बेला घर्किसकेपछि किन्ने गरेको छ। धानको समाधान अन्नपूर्ण पोस्टको सम्पादकीय हो यो। गोर्खापत्रले सुदूरपश्चिममा सौर्य ऊर्जाको प्रसंगलाई सम्पादकीयमा छापेको छ। दिनानुदिन बढ़िरहेको जनसंख्या तथा औद्योगिकरणका कारण विश्वभर नै ऊर्जाको मागमा अत्याधिक वृद्धि भएको छ। ऊर्जा पूर्वाधार हो तर विकासको आधार। ऊर्जाको बढ़दो मागकै कारण ऊर्जा उत्पादन अहिले सबैतिर प्राथमिकतामा परेको छ। केही वर्ष अघिसम्म दिनमै आधाभन्दा बढ़ी समय विद्युत कटौतीमा परेको नेपालमा ऊर्जाको महत्व भनिरहनु पर्दैन। अझै पनि देशभित्र ऊर्जा अपोग भएर भारतबाट बिजुली आयात गर्नु परिरहेको छ। देशभित्रै ऊर्जाको माग छ। नेपालमा हालसम्म विशेष गरी जलविद्युत नै ऊर्जाको प्रमुख तथा आधारभूत स्रोतका रूपमा रहेको छ। यताका वर्षमा जलविद्युतमा लगानी समेत बढ़दो छ। ऊर्जा तथा इन्धनको अर्को स्रोत पेट्रोलियम पदार्थ हो। देशभित्र उत्पादन हुन नसक्ने पेट्रोलियम आयातमा निर्भर रहनुपर्छ। वार्षिक 2 खर्ब रूपियाँ भन्दा बढ़ीको त पेट्रोलियम नै आयात गर्नु परेको छ। यस्तो अवस्थामा सौर्य ऊर्जालाई प्राथमिकता दिनु आवश्यक छ, गोर्खापत्रले सम्पादकीयमा छापेको छ। पत्र पत्रिकाको सम्पादकीयपछि अब अन्य प्रसंगहरू। आफू अनुकूल व्यक्ति छनौटले प्राथमिकता पाउँदा सरूवा बढ़ुवा र पदस्थापनाका न्यूनतम मापदण्ड मिचेर निजामती सेवालाई कमजोर बनाउने प्रवृत्ति झन हावी हुन थालेको छ। कुनै व्यक्ति रिजाउनका लागि निवृत्त हुन 4 दिन अघि मात्रै सचिवमा बढ़ुवा गरेको निर्णय सेलाइसकेको छैन। अर्कातिर प्रधानमन्त्री कार्यालयमा सचिवहरू काम नपाएर बसिरहेका छन्। 25 सहसचिवको हाजिर मन्त्रालयमा ड्यूटी चाहिँ बरण्डामा हुने गरेको छ। जानेले ठाउँ रोज्ने, लैजानेले व्यक्ति रोज्ने प्रवृत्तिले कमजोर बन्दै निजामती सेवा, कान्तिपुरले अग्रपृष्ठमा छापेको खबर हो यो। युवा उमेरमै मुखको क्यान्सर हुने गरेको पाइएको छ। यो खबर नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। काठमाडौँका 32 वर्षीय एक युवाको यतिखेर नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ। उनलाई मुखको क्यान्सर भएपछि चिकित्सकले शल्यक्रिया गरिसकेका छन्। उनी ढिलो गरी उपचारमा पुगेकाले जटिल शल्यक्रिया गर्नु परेको अस्पतालका मुख क्यान्सर सर्जन डाक्टर प्रभात ठाकुरले बताउनुभयो। डाक्टर ठाकुरका अनुसार ती युवाको मुखको क्यान्सर 4th चरणमा पुगेकाले थप उपचार आवश्यक छ। ढिला गरी उपचार पुग्नेमा काठमाडौँकै 32 वर्षीय अर्का युवक पनि छन्। उनी पनि 4th चरणको मुखको क्यान्सर लिएर अस्पताल पुगेका हुन्। उनको पनि शल्यक्रिया गरिसकिएको छ। 4th चरणमा भएकाले उनलाई रेडियोथेरापी र किमोथेरापी जस्ता थप उपचार दिन आवश्यक रहेको डाक्टर ठाकुरले बताउनुभयो। शल्यक्रियाको उपचारले मात्र निको हुन सक्छ या सक्दैन भन्न नसकिने डाक्टर ठाकुरको भनाई रहेको छ। मुखको क्यान्सर देखिएका मध्ये 60% बिरामी तेस्रो चरणमा पुगेपछि मात्र उपचारमा पुग्छन्। यो चरणमा पुगिसकेपछि उपचार सहज नहुने तर शुरूको चरणमै उपचारमा पुगेमा सबै बिरामी निको हुने चिकित्सकहरू बताउँछन्। चिकित्सकका अनुसार मुखको क्यान्सर बढ्नुमा 90% कारण सुर्तीजन्य पदार्थको सेवन हो। चपाएर खाइने पान, सुपारी, खैनी, सुर्ती र गुटखामा क्यान्सर बनाउने तत्व कार्सिनोमा रहेको हुन्छ। युवा उमेरमै मुखको क्यान्सर नागरिक दैनिकले छापेको छ। अर्थतन्त्र 2 खर्ब 41 अर्ब घाटामा, कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा छापिएको खबर हो यो। सरकार र राष्ट्र ब्याङ्कबाट सुधारका लागि प्रयास थालिएको भनिए पनि 6 महिनासम्ममा अर्थतन्त्रका महत्वपूर्ण परिसूचक झन्झन खराब बन्दै गएको तथ्याङ्कले देखाएका छन्। राष्ट्र ब्याङ्कले बुधबार सार्वजनिक गरेको गत पुसको वित्तीय तथा आर्थिक प्रतिवेदन अनुसार गत पुससम्ममा स्वर्णान्तर स्थिति 2 खर्ब 41 अर्ब रूपियाँ घाटा छ। सुधारका लागि पर्याप्त प्रयास थालिएको बताइए पनि अर्थतन्त्रका महत्वपूर्ण परिसूचक झन खराब बन्दै गएका छन्, कान्तिपुरले छापेको छ। यसैबीच विभिन्न नीति तथा कार्ययोजनाबाट नेपालले मानव पूँजी विकासका लागि गरिरहेको प्रयासमा स्रोतको असमान वितरण सबैभन्दा ठूलो समस्याका रूपमा रहेको देखिएको छ। विश्व ब्याङ्कले हिजो सार्वजनिक गरेको फेडरलिजम एण्ड पब्लिक एक्सपेन्डिचर फर ह्युमेन डेभलपमेन्ट इन नेपाल एन इमर्जिङ एजेण्डा प्रतिवेदन अनुसार स्रोत परिचालनमा देखिएको असमानताका कारण मानव पूँजी विकासमा नेपालले उल्लेख्य उपलब्धि हासिल गर्न नसकेको देखिएको हो। संहिता कार्यान्वयनको पछिल्लो 5 वर्षमा नेपालले सार्वजनिक खर्चको प्राथमिकता निर्धारण गर्ने विषयमा पर्याप्त ध्यान पुर्याउन नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ। आजका पत्र पत्रिकाले खबर बनाएका छन्। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री शशि श्रेष्ठले भूमिहीनलाई लाल पूर्जा वितरणको काम पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ। 1000 परिवारलाई लाल पूर्जा शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा छापेको खबर हो यो। सिराहाको मिर्चया नगरपालिका 1 र 2मा लाल पूर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले 2021 यता नाफी हुँदा गाउँ ब्लकका रूपमा थन्किएका लाल पूर्जा वितरणलाई प्राथमिकताका साथ अघि बढ़ाइएको बताउनुभयो। उहाँले 1 वर्षमा लाल पूर्जा वितरण गरिसक्ने लक्ष्य रहेको पनि बताउनु भएको छ। गोर्खापत्रले छापेको छ। पत्र पत्रिकाले छापेका यिनै सामग्रीहरूसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। अब यसपछि अन्तरसंवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।